विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न वज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। पहिरोजन्ने विपदबाट बच्नका लागि हामीले के कुरामा सावधानी अपनाउनु पर्छ?
तत्कालै गर्नुपर्ने कुरा वरिपरि आफ्नो के छ भन्ने कुरामा सचेत रहने, ठुलो वर्षा हुन लागेको छ भनेदेखि चाहिँ नि खोलाभन्दा अलिकति टाढा गर्ने र बिरालो जमिनले किरा परेको छ भनेदेखि त्यस्तोको तलपट्टि नबस्ने, ती कुराहरू हामीले गर्न सक्यौँ भने पनि केही चाहिँ हामीले मानवीय क्षति कम गर्न सक्छौँ।
भौगर्भिक प्रकोप विज्ञ श्री कमल द्विवेदीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
बाढी बारे चासो राखौँ, चनाखो बनाऊ।
बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौँ।
वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौँ।
वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौँ।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौँ, सकिन्छ भने कण्ठ पारौँ।
आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौँ।
आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौँ।
फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइराखौँ।
नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौँ।
घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवनबारे पहिल्यै थाहा पाइराखौँ।
टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौँ।
नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्थाबारे बेला बेलामा जानकारी लिँदै गरौँ।
विपदबारे चासो राखौँ, चनाखो बनाऊ।
नेपाल विश्वकै भौगोलिक रूपमा सक्रिय हिमालय पर्वत श्रृङ्खलामा अवस्थित छ। दक्षिणको तराईदेखि उत्तरका गगनचुम्बी हिम श्रृङ्खलासम्म फैलिएको नेपालको धरातलीय स्वरूप जति लोभलाग्दो छ, प्राकृतिक विपदका दृष्टिकोणले त्यति नै संवेदनशील र जोखिमपूर्ण पनि छ। नेपालको करिब 83% भूभाग पहाड र हिमालले ओगटेको छ। यो क्षेत्र भौगोलिक रूपमा अत्यन्तै कमजोर र पत्रे चट्टानहरूले बनेको हुनाले यहाँको जनजीवन प्राकृतिक रूपमै अस्थिर छ। नेपालमा हुने कुल वार्षिक वर्षाको करिब 80% पानी जुनदेखि सेप्टेम्बर महिनाभित्र पर्ने गर्दछ। पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षाको स्थापित चक्रमा ठूलो फेरबदल आएको छ। थोरै अवधिमा धेरै ठाउँमा अत्याधिक मुसलधारे पानी पर्ने जस्ता मौसममा आउने परिवर्तनले पहाडी भूभागको जमिनभित्र पानीको चापलाई सन्तुलन बाहिर पुर्याइदिन्छ। फलस्वरूप प्रत्येक वर्ष मनसुनको समयमा देशका सयौं स्थानमा विनाशकारी पहिरोहरू जाने गर्दछन्, जसले ठूलो मात्रामा मानवीय र भौतिक क्षति निम्त्याउने गरेको छ। प्राकृतिक कारणहरूका अतिरिक्त पछिल्ला दशकहरूमा नेपालमा मानवीय क्रियाकलापका कारण पहिरोको जोखिम कयौं गुणा बढेर गएको छ। विशेष गरी स्थानीय तहहरूमा वातावरणीय र भौगर्भिक अध्ययन बिना नै जथाभावी ग्रामीण सडकहरू खन्ने प्रवृत्तिका कारण पहाडका फेदहरू कमजोर भएका छन्। यसले गर्दा वर्षाको समयमा पुराना र स्थिर भइसकेको भिरालो जमिनहरू समेत बगेर पहिरोको रूपमा परिणत भइरहेका छन्। नदी किनारको तीव्र सहरीकरण, वन विनाश र अव्यवस्थित बस्ती विस्तारले यो समस्यालाई झन जटिल बनाएको छ। पहाडी क्षेत्र तथा मुख्य सडकहरू पहिरोको कतिको जोखिममा छन्, के हामीले गर्ने अव्यवस्थित विकास निर्माणले गर्दा पनि पहिरोको जोखिम निम्त्याएको छ, पहिरोजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न के गर्नु पर्ला, यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ भौगर्भिक प्रकोप विज्ञ श्री कमल द्विवेदीसँग। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद
श्री कमल सर। अहिले देशभर मनसुन निकै सक्रिय छ र ठाउँ ठाउँमा पहिरो गइरहेको छ। अहिले नेपालको पहाडी भूभाग र हाम्रा राजमार्गहरू कतिको जोखिमपूर्ण अवस्थामा देखिन्छन्?
यसमा अहिले जुन छ नि, हामीले अब बर्खाको बेलामा यसलाई मैले अहिले तिनवटा प्रकारका प्रकोप अहिले मैले वर्गीकरण गरेँ। एउटा रोड साइड, जुन बाटोको छेउमा जुन बाटो चौडा गर्दा काटिएका भिरहरू काटियो नि, त्यति पुराना पहिरो पनि चलाइयो, त्यसमा फेरि त्यसलाई पहिरो चल्यो होइन, त्यो एउटा भयो भने ठाडा भिरहरू काटियो बाटो चौडा गर्ने क्रममा, र ती ठाउँहरूमा एउटा एक प्रकारको समस्या आएको छ भने खोला किनारबाट गएको बाटोहरू जुन छ त्यसमा चाहिँ अहिले जुन माथिल्लो भेगमा जुन अहिले अलिकति हिमाली भेगतिरबाट बगेर आएको गेग्रान अथवा यो पहाडी भेगमा पनि हामीले बाटो बनाउँदा अथवा खानी सञ्चालन गर्दा जथाभावी जुन गेग्रान फालेका थियौँ ती गेग्रान सहितको लेदो बगेर आएर बाटोको कटान भएको छ भने, तेस्रो खालको चाहिँ जुन हिमाली भेगतिर ठुलो वर्षा भएर जस्तो मोदी त्यसपछि लिखुमा चाहिँ ठुलो बाढी आएर पुलहरू बगाएको अथवा बाटो बस्तीलाई चाहिँ कटान गरेको देखिन्छ होइन। अब यसमा एउटा छ प्राकृतिक रूपमै पनि हामी अहिले यो विश्व तापमान वृद्धिले गर्दा हिमाली भेगमा तापमान बढ्न जाँदाखेरि त्यहाँ जमेर बसेको हामी पर्मफ्रोस्ट भन्छौँ, जमेर बसेको चाहिँ माटो जुन चाहिँ बरफले जमाएर राखेको छ त्यो पग्लिन जाँदाखेरि जस्तो बर्खाको पानीले जाँदा त्यो अब जस्तो पहिला पहिला त्यहाँ हिउँ पर्थ्यो माथिल्लो क्षेत्रमा, अहिले त्यहाँ चाहिँ पानी पर्न थाल्यो भनेपछि त्यो बरफ पग्लियो, बरफ पग्लिएपछि माटो चाहिँ सहितको लेदो बगेर आएर यस्तो खालका प्रकोपहरू पनि देखिएको छ।
जे जति मात्रामा अहिले पहिरोको जुन खालको जोखिम बढ्दो क्रममा रहेको छ, यो अवस्था हेर्दा कतै हामीले गरेको अव्यवस्थित विकासको कारक पनि कहीँ देखिन्छ?
हो पक्कै हो, किनभने हामीले हाम्रो निर्माण प्रक्रिया तपाईँले जुन उठाउनु खोज्नुभयो, हाम्रो निर्माण प्रक्रिया जसरी हामीले अगाडि बढाउँछौँ नि, जस्तो अब म तपाईँलाई साधारण रूपमा भन्छु, जस्तो हामी भित्ता काट्छौँ होइन, भित्ता काट्यो ठाडो बनाइदियो, अब जस्तो ठाडो भएपछि त पहिरो जाने भयो नि त, पहिरोको फेरलाई चलाइदिने पनि गर्छौँ हामी व्यवस्थित रूपमा, त्यसलाई निराकरणका उपायहरू नअपनाइकन हामीले जहाँ काट्छौँ त्यहाँ चाहिँ पर्खाल पनि नलाउने, त्यसपछि त्यतिकै चाहिँ ठाडो काट्ने माथिसम्म काटिदिने होइन भन्दाखेरि, त्यसरी पहाड काटेपछि त ठाडो ठाउँमा त पहिरो जान्छ, यो त साधारण मानिसले नि बुझ्ने कुरा हो नि होइन, त्यो एउटा प्रक्रिया छ भनेदेखि, अनि पर्खाल किन नबनाएको चाहिँ त्यो निराकरणका उपायहरू हुन सक्छ नि, पर्खालै मात्र पनि होइन, बायो इन्जिनियरिङ भनेको अब यो चाहिँ बिरुवाहरू रोपेर पनि चाहिँ भिरालो जमिनलाई चाहिँ स्थिरीकरण गर्न सकिन्छ भन्दा त्यतातिर हुनै नगर्ने भन्दा हाम्रो कस्तो खालको सोचाइ भने, एउटा सडक चौडा ठुलो सडक चाहियो हामीलाई, अरू हामीले त्यसलाई चाहिँ पहिरो निराकरणका उपायहरू केही पनि नगर्ने अथवा स्लो प्रोटेक्सनका कुराहरू केही पनि नगर्ने, त्यो एउटा प्रक्रिया छ भनेदेखि, अर्कोतिर जुन हामीले निर्माण गर्दाखेरि आउने ढुङ्गा माटो जुन छ नि त्यसको व्यवस्थित रूपमा व्यवस्थापन पनि गर्न सकेका छैनौँ, जस्तो कस्तो हुन्छ नि माथिबाट काट्यो त्यसपछि कोल्चीतिर फालिदियो, हो अब सुक्खा समयमा त त्यो कोल्चीमा बस्छ, जब ठुलो पानी पर्छ त्यो लेदोको रूपमा चाहिँ नि गेग्रान बहावको रूपमा तलसम्म बगेर जान्छ, जस्तो परार साल सिमलतालमा जुन दुर्घटना हुन गयो नि होइन, त्यो माथिल्लो बाटो बनाउँदाखेरि अव्यवस्थित रूपमा फ्यालिएको गेग्रान जुन छ हो त्यो नै बग्दै आएर तल चाहिँ प्रकोपको रूपमा सृजना भएको छ, र त्यसै गरी हामीले जुन खानी सञ्चालन गर्दा अथवा हामीले बाटो बनाउँदादेखि लिएर हाम्रा अरू निर्माणहरूमा अहिले त अझ प्लटिङ गर्ने भन्दै पनि त्यसरी चाहिँ काट्दै फालिदिने गर्ने चाहिँ गर्नेछ भन्दा, हामीले जुन कुरा एउटा कसरी भौगोलिक प्रक्रिया भनेको एउटा माथिदेखि सुरु भएर तलसम्म त्यसको असरहरू पर्छ, हामीले त्यसरी व्यवस्थित रूपमा निर्माणका क्रियाकलाप त्यसरी गर्न सकेका छैनौँ होइन, हो त्यो कारणले गर्दा एउटा त प्राकृतिक कारणले आउने भनौँ न पहिरोहरू हुन्छन् होइन भन्दाखेरि, भनेदेखि अब यो हामीले त्यसलाई चाहिँ अलिकति कस्तो भने निर्माणका चरणमा हामीले जसरी गलत प्रक्रियाबाट हामीले निर्माण गरिरहेछौँ नि त्यसले गर्दाखेरि अझ थप चाहिँ हाम्रो जटिल हुन गयो यो प्रकोपको चाहिँ असरहरू।
धेरै जसो ठाउँमा सडक खनिसकेपछि पनि वा निर्माण सकिएपछि पनि वर्षौंसम्म निरन्तर पहिरो गइरहनुको खास कारण पनि यहाँले अघि बताउनु भएको तथ्याङ्कसँग जोडिन्छ, या अव्यवस्थित रूपमा सडक निर्माण गरियो अथवा वातावरणीय मूल्याङ्कन नगरिकनै सडक जन्ने विभिन्न विकास निर्माणका गतिविधिहरू सञ्चालन भए र त्यसलाई जस्तो छ त्यस्तै छोडियो र त्यसपछि त्यसको कारक बनेर पछिल्लो समय यी पहिरो गइरहेका हुन्।
त्यसमा यस्तो छ, निराकरणका उपायहरू राम्रोसँग अवलम्बन गरिएको ठाउँमा चाहिँ पहिरोहरू अलिकति नियन्त्रित नै हुन्छन् होइन, होइन? जस्तो यसमा के तपाईँलाई अलिकति भित्री कुरा म भनौँ, जस्तो पहिरो जानुका चाहिँ अन्तर्निहित कारण एउटा भिरालोपन, भिरालोपन तपाईँ बढ्ने बित्तिकै त, भिरालोपन हामीले काटेर जमिन काटेर छोडिदिने बित्तिकै त त्यो भिरालोपन बढ्छ र केही समयसम्म त त्यतिकै टिक्ला, तर जब पानी पर्छ नि त्यसले पानीले चाहिँ त्यसलाई गलाउँछ र जस्तो माटोलाई पनि कमजोर बनाइदिन्छ र पहिरो आउँछ। त्यो एउटा कारण, अब अन्तर्निहित कारणमा के पनि हुन्छ, चट्टानको चाहिँ भिरालोपन एउटा हो नि, अर्को कुरा चाहिँ चट्टानको चाहिँ कडापन बलियोपन भनौँ न होइन, चट्टान बिस्तारै के हुन्छ भने खिँदै अथवा त्यो भनौँ न एक प्रकारले काठ कुहिन्छ नि, त्यस्तै चट्टान पनि नि जब जमिनमा चाहिँ त्यो त जमिनमा मुनि एकदम तल बनेको 10-20 किलोमिटर तल चाहिँ नि बनेर चाहिँ मान आएको हो, यो हाम्रो अब दुईटा इन्डियन प्लेट र हामी युरेसियन प्लेटको चाहिँ जुदाई भएको ठाउँमा हामी छौँ हिमालय होइन, भन्दाखेरि तल बनेर आएको चट्टान माथि आउँदा के हुन्छ, त्यसमा भएका मिनरलहरू अथवा खनिजहरू चाहिँ के हुन्छ, माथि हावा पानीसँगको चाहिँ अन्तर्क्रियामा चाहिँ त्यो चाहिँ अर्कै परिवर्तन हुन्छ र त्यो कमजोर माटो बन्छ भनौँ न होइन, भन्दा खि अब त्यो एउटा चाहिँ कमजोर अब भएर गएपछि त्यसको चाहिँ भार बहन क्षमता कम हुन्छ र ठाडो राख्ने बित्तिकै त, ठाडो बारेर हामीले काट्ने बित्तिकै त्यो चाहिँ चट्टान भिरमा टिक्न सक्दैन, चट्टानै भए पनि त्यो चाहिँ टिक्न सक्दैन भनेदेखि चट्टानमा विभिन्न चिराहरू मैले भने भौगर्भिक प्रक्रियामा आउँदाखेरि विभिन्न खालका चिराहरू चाहिँ त्यसले हुन जान्छ, त्यो भएको चिरा कतापट्टि ढल्केको छ र तलपट्टिबाट त्यसलाई ठेगेर राख्ने तल्लो भाग चाहिँ हामीले काटिदिँदाखेरि पनि त्यो चिराहरूबाट पनि चिप्लिएर पनि यसरी पहिरोहरू आउन सक्छन्, एउटा यो प्राकृतिक कारण भयो। र भन्दा अब त्यसमा चाहिँ के भने त्यसलाई चाहिँ केले चाहिँ पहिरो ल्याउँछ त भन्दाखेरि चाहिँ त्यो जस्तो अब ठुलो बर्खा, बर्खामा के हुन्छ पानी त्यसरी पर्छ, पानी परेपछि चाहिँ नि त्यसलाई ठेगेर बसेको माटोहरू चाहिँ कमजोर हुन जान्छ र भार बहन क्षमता चाहिँ कम हुन जाने बित्तिकै चाहिँ त्यो चिप्लिएर त्यो पहिरोको रूपमा तल खस्न जान्छ, त्यसरी पहिरो आइरहेको हुन्छ। र अब हाम्रो मानवीय क्रियाकलाप मुख्य गरी अब हामीले मानवीय क्रियाकलापमा तपाईँले जुन भन्नुभयो अब व्यवस्थित रूपमा यो सबै कुरा अध्ययन गरेर यसलाई चाहिँ कसरी निराकरण गर्ने भन्दा भोलि समस्या नहोस् भन्ने हिसाबबाट हामी त्यसरी व्यवस्थापन गर्ने भन्दा नि तत्कालमा हामीलाई अहिले बाटो चाहिएको छ अथवा हामीले निर्माण गर्नु छ, निर्माण सकाएपछि भोलि के हुन्छ भन्नेसम्म यसले समस्या नगरोस् भन्नेसम्म हामी त्यतिसम्म सोचेर काम गरिरहेका छैनौँ जस्तो लाग्छ मलाई।
हामीले प्रत्येक वर्ष मनसुन अगावै विपदको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्छौँ, विपद न्यूनीकरणका बारेमा विभिन्न योजनाहरू तर्जुमा गर्छौँ र कार्यान्वयनमा पनि लिइरहेका हुन्छौँ, तर पहिरोजन्य विपदका घटनाक्रमहरू पछिल्लो समय घट्नुको साटो किन बढिरहेको देखिन्छन्?
पक्कै पनि तपाईँले जुन क्रियाकलापहरू हामीले गर्छौँ नि हामीले त्यो पहिरो निराकरणका कुराहरूमा अलिकति कम ध्यान दिन्छौँ होइन, प्रचार प्रसार बढी अलिकति होइन पहिरोको त्यो तर्फ बढी छ र अलिकति अब यो तयारीमा पनि कस्तो भने पूर्व तयारीहरूमा पनि राहत उद्धारतिर बढी त्यतातिर ध्यान बढी देखिन्छ होइन। जस्तो अब तपाईँलाई कस्तो समस्या हुँदो रहेछ भने यो प्रकोप भनेको नि तपाईँलाई यो ठाउँमा प्रकोप आउन सक्छ यो कारणले आउन सक्छ भनेर कसैले भन्यो भने नआइकन अलिकति मान्छेले ए कहाँ आउँछ के भन्छ यसले यो भने जस्तो खालको अलिक नपत्याउने पनि किन हुँदो रहेछ भनेदेखि चाहिँ मान्छेले ए यहाँ अहिले सबै यसरी राम्रो छ सबै के यसले यसो आउँछ यस्तो ठाउँमा भन्दा हो त्यस्ता खालका अध्ययनहरू चाहिँ गरेर कुन ठाउँ चाहिँ जोखिमयुक्त छ कुन बढी जोखिमयुक्त छ कुन क्रियाकलाप हामीले कसरी गर्ने अथवा कसरी चाहिँ त्यसलाई बचावका उपायहरू लिने भन्ने एउटा समग्रमा यस्तो खालको चाहिँ योजनाबद्ध रूपमा नगरिकन हामीले जोखिम कम गर्न सक्दैनौँ। र अब अहिले कतिपय ठाउँमा बाटाका छेउहरूमा खोलामा चाहिँ टेको दिएर चाहिँ घर बनाउने होइन अथवा चाहिँ पसल खोल्ने भन्ने पनि देखियो, त्यस्तो पनि देखिन्छ नि त भन्दाखेरि सुक्खायाममा चाहिँ केही हुँदैन, त्यो जब चाहिँ यसरी ठुलो पानी पर्न जान्छ त्यस्तो ठाउँमा क्षति हुन गएको पनि देखिन्छ होइन। अब प्रकृतिले हेपेर पनि हो, अब हाम्रो जस्तो मैले भने त पहाडी भूभाग जुन चाहिँ एउटा चाहिँ नि चलायमान पहाड हो, यो हाम्रो पहाड भनेको के छ भने उचालिँदै गएको छ, खोलाहरूले तल चाहिँ नि काट्दै गएको छ र चाहिँ त्यसले गर्दाखेरि भिरालोपन बढ्दै जान्छ, त्यो एउटा प्राकृतिक कारण पनि छ होइन। भन्दाखेरि भिरालोपन बढ्दै गएपछि एउटा कोणसम्म त त्यसले ठेक्छ, त्यो कोणभन्दा बढी गए त जुन तान्ने शक्ति बढी, रोक्ने शक्ति भन्दा तान्ने शक्ति बढी माथिबाट तल चट्टानहरू खस्नु चाहिँ स्वाभाविक हो, यो प्राकृतिक प्रक्रिया नै हो पहिरो भनेको होइन। अब त्यसबाट हामीले त्यसलाई बुझेर त्यसलाई बच्ने उपाय लिने कसरी बच्ने अथवा सुरक्षित ठाउँहरूमा बस्ती विकास गर्ने भन्ने हामीले छैन कि हामीले अब आर्थिक रूपमा जहाँ जहाँ तपाईँलाई आफूलाई फाइदाजनक अब ठाउँहरू आर्थिक रूपमा आर्थिक उपार्जन गर्न सक्ने ठाउँहरूमा अलिकति धेरै चाहिँ जोखिम मोलेरै पनि बस्तीहरू चाहिँ अथवा घर बस्तीहरू चाहिँ निर्माण भएका छन्, त्यसमा चाहिँ अलिकति प्रकोपको हिसाबबाट के गरी मैले भने भौगोलिक प्रकोपको हिसाबबाट कसरी सुरक्षित रहने भन्ने चाहिँ व्यवस्थित रूपमा हामीले गर्न सकेको जस्तो लाग्छ।
श्री कमल सर, पहिरो गएपछि ढुङ्गा माटो पन्छाउने काम त हुन्छ, तर पहिरोको फेद र माथिल्लो भागको प्राविधिक उपचार गरिँदैन, यो तत्काल बाटो खोल्ने अस्थायी शैलीले गर्दा पटक पटक पहिरो दोहोरिएको त होइन कतै?
तपाईँले भने पक्कै पनि हो, जस्तो कतिपय ठाउँमा होइन, जस्तो अब तपाईँले काट्ने बेलामा काटिदिइसकेछ, घाउ बनाइसकेपछि त त्यसको उपचार त समग्रमा उपचार गर्न पर्यो, बगेको पिप र त्यो पिप मात्र सफा गरेर त त्यो घाउ कमीको हुँदैन। यो पहिरो भनेको नि प्रकृतिको जुन पहाडका सतहको चाहिँ नि घाउ नै हो। त्यो घाउलाई निराकरण गर्न त्यसको चाहिँ ज्वरासम्म जानु पर्यो र उपचार गर्नु पर्यो। यो घाउ पन्छाउने के त्यो पहिरो पन्छाउने भनेको चाहिँ के उपचार भयो भने त्यो पिप निचर्ने मात्रै भयो कि, त्यो घाउ उपचार होइन कि, पिप मात्रै निचर्ने त्यसपछि बाटो खोल्ने भने जस्तै कुरा हो होइन। त्यसलाई समग्रमा माथिसम्म जस्तो बाहे जैविक विधिबाट हुनेदेखि लिएर अब अरू अब संरचना नै बनाउनु पर्छ भने पनि त्यसलाई बनाएर राम्रोसँग गर्ने। अब पहिलो कुरा त कहाँ काट्नु हुन्छ कहाँ काट्नु हुँदैन त्यो भिर भन्ने कुरा नै पहिला चाहिँ गहन रूपमा अध्ययन गर्नुपर्ने हुन्छ कि। त्यो नगरिकन पहिला काटिहालौँ अनि भोलि देखा जाएगा भन्ने हिसाबबाट त्यसरी काम गरिँदैन। र त्यसपछि निराकरणको उपाय भनेको पहिरोलाई समग्र रूपमा चाहिँ सबै मैले भने तपाईँले आफैले अघि उठाउनु भयो नि कुरा है, तल चाहिँ टेवा पर्खालदेखि लिएर माथिपट्टि सम्म त्यसलाई चाहिँ संरचनाहरू बनाएर अथवा चाहिँ त्यो वनस्पतिको उपायहरू लगाएर पनि रोक्न सक्ने जति प्रयास अथवा नाला कटान कि जस्तो मुख्य एउटा यसको समस्या तपाईँले पनि भन्नुभयो यो बर्खा आएपछि किन मात्रै पहिरो धेरै आउँछ त भन्दा मुख्य कुरा पानी भन्दाखेरि पहिरोमै पानी बगिरहेको हुन्छ कतिपय ठाउँमा बगाइदिरहेको हुन्छ र त्यो नालाहरूबाट काटेर माथिल्लो सडकका चाहिँ नालाहरू एकातिर चाहिँ बगाइदिँदा त्यसले नै पहिरो खतल्दै गएको पनि हुन्छ होइन। भन्दा हो त्यसरी जथाभावी नाला पनि नछोड्ने र त्यसलाई चाहिँ व्यवस्थित रूपमा बिस्तारै त्यसको चाहिँ शक्ति नियन्त्रण गर्दै गर्दै तल चाहिँ खोलासम्म लाने यस्ता खालका संरचनाहरू बनाउने, त्यस्तो नगरिकन जथाभावी पानी पनि छोड्ने, अब काटेको पदार्थहरू पनि त्यतिकै फ्यालिदिने, अवस्थित रूपमा सुखायाममा त टिक्छ त्यो, जब बर्खा लाग्छ अघि मैले भने जस्तै जब पानी धेरै पर्न थाले त्यो त्यही लेदो चाहिँ प्रकोपको रूपमा चाहिँ तल्लो बस्ती अथवा संरचनाहरूलाई चाहिँ क्षति गर्न पुग्छ।
पहिरो आउन सक्ने सम्भावित जोखिमपूर्ण क्षेत्रमा आधुनिक सेन्सर वा प्रविधि राखेर पहिरो खस्नु अगावै थाहा पाउने र दुर्घटना रोक्ने प्रणाली अर्ली वार्निङ सिस्टम राजमार्गमा जडान गर्न कतिको सम्भव छ?
सकिन्छ, गरेको छ त्यो त्यो कतिपय ठाउँहरूमा त्यसरी चाहिँ सेन्सरहरू राखेर। अब अहिले के चाहिँ प्रविधि सस्तो भएर गएको छ, हिजोको दिनमा त्यो प्रविधिहरू महँगो थियो हामीले सक्दैन थियो, अहिले चाहिँ त्यसरी त्यो जुन भित्र सेन्सर राखेर त्यो जब त्यो सेन्सर चलेपछि त्यसले आफै नै वार्निङ चाहिँ पठाउने खालको चाहिँ त्यस्तो छ, अहिले चाहिँ पूर्वानुमान गरेर चाहिँ त्यसरी चाहिँ जोखिम कम गर्न सकिने अवस्था अहिले छ, नभएको होइन, नेपालमा पनि कतिपय ठाउँमा गरेको छ।
हरेक वर्ष मनसुनमा बेहोर्नु पर्ने सडक अवरोध र पहिरोको क्षतिलाई दीर्घकालीन रूपमा हल गर्नको लागि सम्बन्धित निकायले आगामी रणनीति कस्तो तयार गरेर अगाडि बढ्नु आवश्यक देखिन्छ?
अब म तपाईँलाई सम्बन्धित निकाय भने कुन भन्ने कुरा अब यहाँ एउटा प्रश्नमै उठाउँछु कि होइन। अब जस्तो के हुन्छ भने सडक होइन, सडकको अब राजमार्गको 25 मिटर माथि अथवा 50 मिटर माथि 50 मिटर तल बाहेक सडकको चाहिँ आफ्नो क्षेत्राधिकार भन्दा पर हुन्छ, सडकले त्योभन्दा माथिको हेर्न उहाँहरूसँग चाहिँ त्यो अब एक प्रकारले व्यावहारिक समस्या हुने रहेछ। प्रकोप त तपाईँको त्यो सीमामा मात्रै सीमित हुँदैन, त्योभन्दा माथिबाटै नै आउन सक्छ। भनेपछि एउटा कुरा त त्यो त्यही कारणले गर्दाखेरि चाहिँ प्रकोप एउटा जलोत्पन्न प्रकोप मेनली म त अहिले के भन्छु भने अझ यो जुन विश्व तापमान वृद्धिको कारणले गर्दा हिमाली भेगदेखि लिएर यो अहिले हाम्रो गेग्रानको समस्याले चाहिँ धेरै बाढीहरूलाई चाहिँ बाढी भन्दा पनि गेग्रान भावका समस्याहरू आइरहेका छन् होइन। भन्दाखेरि म त के देख्छु हो यस्तै कुराहरूको लागि चाहिँ एउटा गेग्रान जन्य प्रकोप व्यवस्थापनको एउटा केन्द्र अथवा अध्ययन केन्द्र जस्तो एउटा चाहिँ केन्द्रीय निकायको चाहिँ असाध्यै चाहिँ टटकारो खाँचो देख्छु, जसले चाहिँ एउटा प्रचार एउटा चाहिँ जनचेतना वृद्धिदेखि लिएर यसको साँच्चीकै के गर्दाखेरि चाहिँ यसरी चाहिँ हामी चाहिँ कम जोखिम कम गर्न सक्छौँ भन्नेदेखि लिएर स्थानीय स्तरलाई तालिम दिनेदेखि लिएर स्थानीयदेखिका प्राविधिकहरूलाई के गर्ने पहिरो निराकरणको लागि तालिम दिनेदेखि लिएर सबै उसको लागि एउटा गेग्रान जन्य प्रकोप व्यवस्थापन केन्द्र त्यसको चाहिँ म ठाडो आवश्यकता देख्छु। हाम्रो जस्तो जब पहाडी मुलुकमा हाम्रो मुख्य समस्या बाढी पहिरो हो भनेदेखि त्यसलाई त्यसको समाधानलाई के गर्ने त दीर्घकालीन अध्ययन गर्नु पर्यो, अध्ययनपछिको निचोडबाट कसरी प्रविधि विकास गर्ने त्यो सबै गर्नलाई चाहिँ एउटा केन्द्रको आवश्यकता देख्छु, केन्द्रीय रूपमा चाहिँ त्यो आवश्यक मैले केन्द्रको आवश्यकता देख्छु।
श्री कमल सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यो मनसुनको समयमा जोखिमपूर्ण सडकहरूमा यात्रा गरिरहेका वा यात्रा गर्ने तयारीमा रहेका आम नागरिकले आफ्नो सुरक्षाका लागि के कस्ता कुरामा ध्यान दिनु आवश्यक देख्नुहुन्छ?
अब अहिले एउटा दुईटा मलाई एकदम भिजाउने चाहिँ दृश्यहरू मैले के देखेँ भन्ने कुरा म तपाईँलाई गर्छु। जस्तो माथिबाट भेल आइरहेछ, लेदोयुक्त भेल आइरहेछ र त्यसमा चाहिँ गाडी चाहिँ अथवा सानो गाडीदेखि चाहिँ ठुलो बससम्म नै हेलिएर चाहिँ त्यसलाई चाहिँ तर्ने जस्तो खालको चाहिँ त्यसरी पनि गाडीहरू लगिरहेको, त्यो त एक प्रकारले यति धेरै जोखिममा गएको कि त्यो सबै बस बगाएर त्यो मान्छेहरूको चाहिँ क्षति हुन सक्छ। यस्तो एकदम मान्छेलाई कति हतार हो भने मलाई मैले त के देख्छु भने नेपालीहरूको चाहिँ नि समयको मूल्य भनौँ न प्रति घन्टा हाम्रो समयको मूल्य जति जति रुपियाँमा हामी त्यसलाई कन्भर्ट गरौँ त्यस्तो धेरै हतार गरेर मान्छे दौडिनु पर्ने त्यस्तो जोखिम मोलेर जानु केही कुर्नै नसक्ने। हेर्नुहोस् त्यो भेल बगिरहेको छ, त्यो भेलमा अब हिजो भर्खर कता खोलाले बगाएर स्कुटीबाट मान्छेको मृत्यु भयो भन्ने कुरा आयो, हिजो म बस लगिरहेको हुन्छ त्यसरी त्यो खोलामा साधारण पानी भएको बेलामा त्यो बाटो सायद त्यसरी चाहिँ क्रस गर्न सकिएला, तर लेदोयुक्त पानी भन्ने बित्तिकै त्यसको चाहिँ घनत्व बढी हुन्छ भनेको त्यही बसले चाहिँ जति चाहिँ त्यो उड्न सक्थ्यो त्यसको घनत्व बढी भएको पानीमा त त्यो उत्रिन जान्छ भन्दाखेरि त्यो बसलाई बगाइदिन्छ त्यस्तो बढी घनत्व भएको चाहिँ पानीले, त्यस्तोमा हेलिन जानु हुँदैन। मान्छेहरू पनि गइरहेको देख्छु होइन, म चाहिँ यसो त्यो अहिले त अब सामाजिक सञ्जालहरूबाट त्यस्ता चाहिँ भिडियोहरू आइरहेका छन् होइन, अब भन्दाखेरि यस्ता कुराहरूबाट नगर्ने र ठुलो आवाज आएर कुनै ठाउँमा चाहिँ आवाज आयो माथिल्लो एकबाट भनेदेखि सतर्क रहने, त्यो ठुलो आवाज भनेको माथिबाट पहिरो सुरु भएको हुनसक्छ अथवा ठुलो गेगरान बाप सुरु भएको हुनसक्छ, त्यसरी सतर्क रहने र माथिल्लो र भेगमा त्यस्तो यदि चिराहरू चाहिँ ठुल्ठुलो हुँदै गएको चिरा चाहिँ चौडा हुँदै गएको चाहिँ देखियो छिटो छिटो भनेदेखि त्यसलाई चाहिँ आफ्नो भन्दाखेरि पहिरोको सङ्केत पूर्व सङ्केतको रूपमा लिने होइन, यसबाट चाहिँ र तल्लो क्षेत्रमा यसरी यो हेल्थ क्राइम नगर्ने कि यो जिस्किने कुरा होइन, यो मान्छे चाहिँ अब फोटो खिच्ने अहिले 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 सबभन्दा अर्को एउटा के छ भने यो के टिकटक बनाउने यो बाढीको फोटोमा पनि टिकटक बनाउने भनेको छ, मान्छे चाहिँ भिरको नजिकै गएर फोटो खिच्ने यो गर्ने त्यो गर्नेबाट पनि मान्ने क्षति हुन गएको, यस्तो पनि हुँदैन। यो चाहिँ नि एकदम चाहिँ जोखिम मोलेर हाम्रो जीवनको चाहिँ नै त्यागेर यस्तो खालका चाहिँ एकछिनका भुलभुलैयामा हामी चाहिँ भुल्नु हुँदैन, जोखिमको युक्त ठाउँहरूको नजिक जान पनि हुँदैन होइन, यी कुराहरूमा चाहिँ हामीले र अनि ठुलो वर्षा भएको बेलामा पक्कै पनि माथिल्लो भेगमा ठुलो वर्षा भएको छ भने तल्लो भेगमा बाढी आउँछ, यो त स्वतः हामीले बुझेकै कुरा हो होइन। पहिलाका मान्छेहरूले जस्तो पहिलाका चाहिँ बस्तीहरू विकास गर्दा पनि त बेसीमा चाहिँ प्राय बाढी आउँछ भन्ने क्षेत्रमा त बस्ती विकास हुँदैन थियो नि त, खालि खेतीपाती गर्ने बस्ने त माथि चाहिँ सुरक्षित ठाउँमै हुन्थ्यो, हाम्रो पुराना बस्तीहरू चाहिँ प्राय जसो त्यसरी नै बनेका हुन्थे होइन। अब अहिले हामीले के भयो भने हामीले पुराना कुरा बिर्स्यौँ अथवा लत्यायौँ, हामीले जथाभावी चाहिँ हामीले बस्ती विकास पनि गऱ्यौँ, खोला किनार सडक त खोला किनार किनार गएको छ, सडक छेउमा हामीले चाहिँ ठाउँ छैन भनेपछि त्यसमा किरा गाड्दै खोलाबाट उचालेर पनि कतिपय घरहरू बनेका छन्, एकदम भिरालो ठाउँमा पनि घरहरू बनेका छन् होइन, त्यस्ता क्रियाकलापबाट चाहिँ हामी टाढा रहनुपर्छ र तत्कालै गर्नुपर्ने कुरा मैले अघि भने जस्तो वरिपरि आफ्नो चाहिँ के छ भन्ने कुरामा सचेत रहने, ठुलो वर्षा हुन लागेको छ भनेदेखि चाहिँ खोलाभन्दा अलिकति टाढा गर्ने र भिरालो जमिनदेखि किरा परेको छ भनेदेखि त्यस्तोको तलपट्टि नबस्ने होइन, ती कुराहरू हामीले गर्न सक्यौँ भने पनि केही चाहिँ हामीले मानवीय क्षति कम गर्न सक्छौँ।
समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, मौका दिनुभयो, तपाईँलाई पनि धन्यवाद।
अहिले सुन्नुभयो भौगोलिक प्रकोप विज्ञ श्री कमल दुवेदीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा विदा भयौँ। नमस्कार।